यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारले पूँजी बजारलाई आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। विद्यमान सार्वजनिक विधा पुनरावलोकन गर्ने तथा सार्वजनिक खर्च मिदवेयी बनाउने सरकारको तयारी। चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल। कानून मन्त्रालयद्वारा कानून सुधार वर्ष सफल बनाउन सक्रियता वृद्धि। बाजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते र युक्रेनमा पानी जहाजमाथि आक्रमण हुँदा चार भारतीय नागरिक सहित दसजनाको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारलाई आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिएर सरकारले विशेष प्राथमिकता दिएको बताउनु भएको छ। पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो छलफल गर्नुहुँदै प्रधानमन्त्री शाहले पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने काम सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो। पूँजी बजारका सरोकारवाला संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग छलफलमा बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत एवं प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभयो। संवादमा आफूहरू अझ बढ़ी प्रोत्साहित भएको बताउँदै पूँजी बजारका सरोकारवालाहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न र दैनिक कारोबारको रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढ़ी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरिएको बताउनु भएको छ। प्रधानमन्त्रीसँगको छलफलपछि लगानीकर्ता अम्बिका प्रसाद पौडेलले आफूहरू उत्साही भएको बताउनुभयो।
र हामी लामो छलफल गऱ्यौँ पुँजी बजारको विकास र विस्तारको लागि, अहिले लगानीकर्ताको कन्फिडेन्सको विषयमा, पुँजी बजारमा गर्नुपर्ने सुधारका विषयहरूमा हामीले छलफल गरेका छौँ। नेपाल राष्ट्र ब्याङ्कले पुँजी बजार विकास र विस्तारको लागि गर्नुपर्ने कार्यहरू, नेपाल वित्तपत्र बोर्डले गर्नुपर्ने कार्यहरू, स्टक एक्सचेन्जले गर्नुपर्ने विषयहरूको बारेमा, करसँग सम्बन्धित अर्थ मन्त्रालय, कर र अन्य विषयसँग सम्बन्धित कानून तर्जुमासँग सम्बन्धित विषय अर्थ मन्त्रालयले गर्नुपर्ने विषयको बारेमा हामीले छलफल गरेका छौँ। प्रधानमन्त्रीले ती सबै विषयलाई सुनिदिनु भएर उहाँले समग्र पुँजी बजारको विकास र विस्तारको लागि, लगानीकर्ताको कन्फिडेन्सको लागि प्रधानमन्त्री कार्यालय पनि त्यो विषयमा काम गरिरहेको छ, त्यो विषयलाई लगानीकर्ताको मनोबल बढाउनको लागि कार्य गर्नेछ भन्ने विश्वास दिलाउँछ। पुँजी बजारले कसरी रोजगारी सिर्जना गर्न सक्छ र कसरी पुँजी क्रिएट गर्न सक्छ भन्ने विषयमा नै छलफल भयो।
लगानीकर्ताहरूले प्रधानमन्त्रीसँगको छलफलमा बैंक तथा वित्तीय संस्थाले धितो पत्रमा लगानी गरेपछि कम्तीमा 6 महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न सुझाव दिनुभयो। त्यसै गरी शेयर धितो कर्जाको सीमालाई प्राथमिक पूँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभयो। नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाहरूका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र लागू गरेको त्यसक्रममा जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधनको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले भोलि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज देशका विभिन्न स्थानमा वर्षा हुने र भोलि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार हिजो देशका हिमाली भूभागका केही स्थान तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भयो। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा समेत भयो। सरकारका सचिवहरूको हिजो बसेको बैठकले शासकीय सुधारको 100 कार्यसूची अन्तर्गत सम्पन्न भएका सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रिया सरलीकरण लगायतका क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा हिजो भएको सचिवहरूको बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ। बैठकले कार्यसूची अन्तर्गत मन्त्रालय एवं निकायहरूले पूर्ण रूपमा सम्पन्न गर्न बाँकी रहेका कामहरू यथाशीघ्र टुंग्याउन सम्बन्धित मन्त्रालयका सचिव आफैले त्यसको प्रगति ट्र्याकिङ गर्ने निर्णय पनि गरेको छ। अनावश्यक प्रक्रिया, कागजात एवं तहहरू हटाई निर्णय निर्माण प्रक्रियालाई छिटो, सरल र नागरिक मैत्री बनाउने बैठकले निर्णय गरेको छ। बैठकले सेवा प्रवाहमा थप सहजीकरण र विकेन्द्रीकरण गर्ने, कर्मचारीको क्षमता विकास, विपद पूर्व तयारी, प्रतिकार्य, आर्थिक अनुशासन र खर्चमा मितव्ययिता लगायतका 22 बुँदे निर्णय गरेको छ। सरकारले सार्वजनिक विधा पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको समेत जकत्तमा 4 सदस्यीय कार्यदल पनि गठन गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सातामा शनिबार र आइतबार गरी 2 दिन विदा थालिए पश्चात साबिकमा रहेका अन्य सार्वजनिक विदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयका प्रतिनिधि रहने र कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको निर्णयमा उल्लेख गरिएको छ। चालू आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने पनि सचिव बैठकले निर्णय गरेको छ। सचिव बैठकले धेरै पुराना, असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्न सम्बन्धित मन्त्रालयहरूले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार र निर्माण वर्षलाई सफल बनाउन सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष घोषणा गरेको छ। कानून निर्माण वर्ष सफल बनाउन तथा संघीय संसदलाई आवश्यकीय विधायकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण गरिएका 166 विधेयकको लक्ष्य पूरा गर्न हिजोबाटै छलफल थालिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। कानून सुधार तथा कानून निर्माण वर्षका लागि मन्त्रालयले 9 बुँदे कार्ययोजना तयार पारेको छ। सरकारले संसदलाई विधेयकको अभाव हुन नदिने प्रतिबद्धता यसअघि नै गरेको छ। बाजुराको हिमाली गाउँपालिका 5 स्थित क्युडीमा हिजो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। जिल्लाको कुवाडी क्युडी कच्ची सड़क खण्डमा जीप अनियन्त्रित भई सड़कबाट 10 मिटर तल खसेको प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृत्यु हुनेमा हिमाली गाउँपालिकाका 40 वर्षीय धर्मलाल बुढा र हुम्लाका 40 वर्षीय अमरसिंह बुढा रहेको र उनीहरूको कोल्टी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये 2 जनालाई बढ़ी चोट लागेको र अन्य सामान्य रहेको प्रहरी समाचार कक्षले जानकारी दिएको छ। वर्षायाममा कच्ची तथा पहाड़ी सड़कहरू जोखिमपूर्ण हुने भएकाले सावधानीपूर्वक सवारी सञ्चालन गर्न प्रहरीले चालकहरूलाई आग्रह पनि गरेको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढ़ीका कारण 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। कोशी प्रदेशको भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाड़ी लोकमार्गमा बाढ़ीका कारण एकातर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ। इलाम नगरपालिका 9 राजदुवाली र 5 थरको मेची राजमार्ग पहिरोका कारण अवरूद्ध भएको छ। मध्य पहाड़ी लोकमार्गकै दिक्तेल भोजपुर सड़क खण्ड पहिरोका कारण अवरूद्ध भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा सम्भावित बाढ़ीका कारण बीपी राजमार्ग सञ्चालनमा रोक लगाइएको छ। काठमाडौँ हेटौडा कान्ति लोकपथमा सम्भावित बाढ़ी तथा पहिरो जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 जुरी खोला र कोदारी स्थित अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। बैतडी जिल्लाको सदरमुकाम क्षेत्रका मुख्य सड़क किनारामै अनियन्त्रित रूपमा सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढ़दै जाँदा दुर्घटनाको जोखिम बढ़दै गएको बैतडी संवाददाता गोविन्द पन्त बताउँछन्।
जिल्ला सदरमुकाम बैतडीको मुख्य सड़क तथा व्यस्त चोक आसपासमा सड़कको दायाँ बायाँ लामबद्ध रूपमा सवारी पार्किङ गर्ने गरिएको छ। कतिपय स्थानमा सड़कको आधा भन्दा बढ़ी भाग नै सवारीले ओगटेका कारण विपरीत दिशाबाट आउने सवारीले एक अर्कालाई बाटो दिन समेत कठिन हुने गरेको बताउनुहुन्छ स्थानीय सुनित भट्ट।
मोटरसाइकल चलाउने अथवा अन्य ठुला गाडी चलाउनेहरूलाई पनि धेरै अप्ठ्यारो भएको छ। यो बजार नजिकै बस पार्क छ, गाडीहरू समयमा तल बजार क्षेत्रमा आउने अनि अन्य समयमा बस पार्कमै पार्क गरेर राख्यो भनेपछि ट्राफिक व्यवस्थापनलाई सहयोग हुने थियो, एकदमै लापरवाही भइरहेको छ। छिटो भन्दा छिटो त्यसको व्यवस्था गरिदियो र व्यवस्थित गरिदियो भने सबैलाई सहज हुने।
सवारी चालकलाई बजार क्षेत्र वा आसपासका सड़क किनारामा सवारी पार्किङ नगर्न सम्झाइ बुझाइ गर्ने गरेको भए पनि सवारी चालकले नियम नमानेको खण्डमा कार्यवाहीको दायरामा लिइने बताउनुहुन्छ जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त।
बाटोमा पार्किङ अर्थात् सिटी क्षेत्रमा पार्किङ गरेका छ भने त्यस्ता सवारी साधनहरूलाई कानून अनुसार कार्यवाही हुने व्यवस्था हुन्छ, कि त आफ्नो छुट्टै पार्किङको व्यवस्था गर्नु पर्यो कतै छ भने, होइन भने अर्कालाई डिस्टर्ब गरेर बाटोमा राख्न पाइँदैन।
सवारी चापसँगै पार्किङ व्यवस्थापनलाई समयमै व्यवस्थित गर्न नसकिए भविष्यमा ठूलो दुर्घटनाको जोखिम समेत बढ्न सक्ने चिन्ता रहेकाले सवारी व्यवस्थापनमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिइएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डीजन भट्टराई।
सड़कमा कसरी पनि अनाधिकृत रूपमा पार्किङ गर्ने गाडीहरू उयो गर्ने गर्न मिल्दैन, केही जनगुनासोहरू विशेष गरी गोठलापानी चोकमा चाहिँ केही आउँछ, त्यहाँ चाहिँ एकदमै साँगुरो सड़क भएको कारणले गर्दा र केही समय बजार पनि भएको कारणले त्यहाँ केही अव्यवस्थित ढंगले सड़कमा सवारीहरू रहेको अनि गुनासो मैले पनि सुनेको छु।
स्थानीयवासीहरूका अनुसार बजार क्षेत्रमा व्यवस्थित पार्किङ स्थल भए पनि चालकहरूले सड़कलाई नै पार्किङ स्थलको रूपमा प्रयोग गर्ने गरेका बताएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई स्वच्छ एवं पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल विज्ञापन संघको प्रतिनिधिसँग हिजो मन्त्रालयमा छलफलका क्रममा उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन नियम तथा कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो। उहाँले विज्ञापन क्षेत्रको दुरूपयोग हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा पनि जोड़ दिनुभयो। गलत अभ्यास र दुरूपयोग हुन नदिन निजी क्षेत्रले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न उहाँले आग्रह पनि गर्नुभयो। विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता रहेको उल्लेख गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले त्यसलाई सुधार गर्ने काम शुरू गरिसकेको जानकारी दिनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका कम गुणस्तरीय र गैर खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ लत्ता कपड़ा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न पनि सूचित गराएको हो। विभागले उत्पादक त्यसै गरी पैठारीकर्ता ढुवानीकर्ता सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिम दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपदको समयमा कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरूलाई परिपत्र गरेको छ। मन्त्रालयले विपदको संवेदनशील समय अवधिभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमित रूपमा उपस्थित भई आवश्यक समन्वय सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ। देशका विभिन्न स्थानमा अविरल वर्षा बाढ़ी पहिरो लगायतका विपज्जन्य घटनाको जोखिम र प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन राहत उद्धार समन्वय एवं सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको हो। कुनै प्रकारको विदामा रहेको भए विदा छोट्याई यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न मन्त्रालयले निर्देश गरेको छ। विपदसँग सम्बन्धित सूचना उद्धार तथा राहत कार्य क्षतिको विवरण अन्य आवश्यक समन्वय कार्यका सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय सुरक्षा निकाय प्रदेश र संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जंगली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले जंगली च्याउ नखान मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा वर्षाको मौसममा जंगली च्याउ प्रशस्त उम्रने भए पनि सबै च्याउ खान योग्य नहुने स्मरण गराएको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन पनि अनुरोध गरेको छ। भारतको कोलकाताबाट विराटनगर कार्गो रेल सञ्चालनमा आएको छ। ढुवानी गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको रेल हिजो एकीकृत जाँच चौकी विराटनगरमा आइपुगेको हाम्रा समाचारदाता कुमद अधिकारीले जनाएका छन्। कार्गो रेललाई विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका छन्। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर 18 बुद्धनगर भेडियारी स्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने व्यवस्था भई रेल विराटनगर आइपुगेको हो। स्वस्तिक आयलले खानेतेल उत्पादनका लागि मगाएका औद्योगिक कच्चा पदार्थ साउन 1 गते कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि हिँडेको थियो। राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय महिला आयोगको काम प्रभावकारी हुन नसकेको बताउनु भएको छ। उहाँहरूले आयोगलाई थप सशक्त बनाउन सुझाव पनि दिनुभएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजोको बैठकमा सांसदहरू उदय बहादुर बोहरा, श्रीकृष्ण प्रसाद अधिकारी, रोशनी मेचे, धर्मेन्द्र पासवान, नारायण दत्त मिश्र र विष्णु कुमारी सापकोटाले हिंसा पीड़ित महिलाको न्यायमा पहुँच, सुरक्षा लगायतका विषयमा राष्ट्रिय महिला आयोगले प्रभावकारी रूपमा काम गर्न नसकेको धारणा राख्नुभयो। पछिल्लो समय महिलामाथि हुने हिंसाको स्वरूप बदलिएको भए पनि आयोगले पीड़ितलाई न्याय दिने सन्दर्भमा उचित पहल गर्न नसकेको भन्नुहुँदै सांसदहरूले दूरदराजका हिंसा पीड़ितका पक्षमा काम गर्ने हो भने आयोगको पुनर्संरचना नै गरिनुपर्नेमा जोड़ दिनुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। युक्रेनको बन्दरगाहमा एउटा व्यावसायिक पानी जहाजमाथि आक्रमण हुँदा कम्तीमा 10 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्, जसमा 4 जना भारतीय नागरिक रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। आक्रमणमा केही व्यक्ति घाइते समेत भएका छन्। आक्रमण कुन पक्षबाट भएको हो भन्ने कसैले स्पष्ट पारिसकेको छैन। 17 जना चालक दलका सदस्य र 1 जना विशेषज्ञ गरी 18 जना रहेको पानी जहाजमा आफ्ना 5 जना रहेको र अर्का 1 जना गम्भीर घाइते भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। पछिल्लो दिनमा रूस र युक्रेनबीच हानाहान तीव्र भएको छ। बेलायतमा लेबर पार्टीका नेता 56 वर्षीय एन्डी बर्नम नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। गत शुक्रबार बर्नम आफ्नै दलका शर्क हियर स्टामरलाई विस्थापित गर्दै ब्रिटेनको 59 औं प्रधानमन्त्री बन्नुभएको हो। बकिङहम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उहाँलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ। जुन 22 सरकार लेबर पार्टीको नेतृत्वबाट राजीनामाको घोषणा गर्नुभएका स्टामरले हिजो औपचारिक रूपमा राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्नुहुँदै आफ्नो राजीनामा पत्र बुझाउनु भएको थियो। लेबर पार्टी बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नम प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। बर्नमले आफू 10 वर्षमा 7 औं प्रधानमन्त्री बनिरहेको यथार्थताको आफूले हेक्का राखेको बताउनु भएको छ। आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्कने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने उहाँले बताउनुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रूसका विदेश मन्त्रीहरूसँग भेटवार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ। अमेरिका चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उहाँको पछिल्लो अभिव्यक्ति आएको हो। रुबियो आजदेखि मनिलामा शुरू हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियानका विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेजिङमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउनु भएपछि दुई मुलुकबीचको सम्बन्धमा समस्या उत्पन्न भएको विश्लेषण गरिएको छ। यस्तो बेला पछिल्लो भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिका यस क्षेत्रमा चीनको बढ़दो प्रभावलाई सन्तुलनमा राख्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। आसियानको बैठकमा क्षेत्रीय, द्विपक्षीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल हुने आसियान देशका विदेश मन्त्रीहरूले बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि छलफल शुरू गरेको छ। बजेट कार्यान्वयनका लागि सोमबार अर्थमन्त्री डाक्टर सोनी मुआगले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल शुरू गर्नु भएको हो। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको अध्यक्षतामा भएको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसैबीच आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जारी गर्नुभएको मार्ग निर्देशनमा आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राखेर कार्यान्वयन गर्न भनिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन गरेको छ। मार्ग निर्देशनमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अप्नाउन भनिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्व स्वीकृति लिन भनिएको छ भने सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम, तोकिएको सम्झौता र निर्देशिका भन्दा बाहिर गएर खर्च नगर्न समेत भनेको छ। नेपालमा सोमबारदेखि कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ भएको छ। नेपालको पहाड़ी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ़ बनाउने लक्ष्य सहित नेपाल सरकार, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ गरिएको हो। 24 महिने उक्त परियोजनाले पहाड़ी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ़ बनाउने लक्ष्य राखिएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्डको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु, स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नव परिवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ। शुभारम्भ कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा चिनिया राजदूत माओ मिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ सहयोग रहने बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेभल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ, मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले सोमबार एक सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपड़ा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गरेको छ। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेको छ। नेपाल शेयर बजारको कारोबार यो साताको पहिलो दिन सोमबार पनि 41.70 अंकले बढेको छ। लगातार दुई कारोबार दिनमै शेयर बजार 120 अंकले बढेको छ। सोमबारको वृद्धिसँगै नेप्से परिसूचक 2719 अंकमा कायम भएको छ। यो अंक एक महिना यताकै उच्च अंक हो। सोमबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ।
आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 3:15 खेल्नेछ। नेदरल्याण्ड्सको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। त्यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग, तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेल नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। लीग टूको सातवटा सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अंक जोड्दै पाँचौं स्थानमा छ। अंक तालिकामा शीर्ष स्थानमा रहेको अमेरिका 32 खेलबाट 43 अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्याण्डको 38 अंक रहेको छ। नेदरल्याण्ड्स 28 खेलबाट 32 अंक जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अंक बटुलेको ओमन चौथो स्थानमा छ। नेपाल पाँचौं स्थानमा रहँदा छैठौं स्थानको क्यानाडाको पनि समान 24 अंक छ। नामिबिया 22 अंक सहित सातौं र युएई 14 अंक जोडेर पुछारमा छ। लीग टूको शीर्ष चारमा परेर विश्वकप छनौटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिज पछि नेपालले लीग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ। तर किर्तिपुरमा ओमान, युएई, अमेरिका र स्कटल्याण्ड विरूद्धको खेलका 8 खेल मध्ये 6 खेल जित्दै नेपालले 12 महत्वपूर्ण अंक जोड्यो र अंक तालिकामा पाँचौं स्थानमा उक्लियो। नेपालले अघिल्लो लीग टू चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनौटसम्मको यात्रा तय गरेको थियो। नेदरल्याण्ड्समा शुरू हुने यो श्रृंखला नेपालका लागि केवल अंक जोड्ने अवसर मात्र होइन, विश्वकप छनौटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्वपूर्ण परीक्षा पनि हो। दुई वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले विश्वकपको उपाधि जितेको छ। आइतबार न्यू जर्सीमा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। स्पेनले यसअघि पनि त्यस्तै सफलता हासिल गरेको थियो। सन् 2008 युरो कप जितेको दुई वर्षपछि स्पेनले सन् 2010 विश्वकपको उपाधि उचालेको थियो। अहिले युरो 2024 जितेको दुई वर्षपछि स्पेनले पुनः विश्वकप जित्दै इतिहास दोहोर्याएको छ।
अझै अब मौसम। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशका केही स्थानमा मध्यम एवं केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 7:05 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारले पूँजी बजारलाई आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। विद्यमान सार्वजनिक विधा पुनरावलोकन गर्ने तथा सार्वजनिक खर्च मितव्ययी बनाउने सरकारको तयारी। चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल। कानून मन्त्रालयद्वारा कानून सुधार वर्ष सफल बनाउन सक्रियता वृद्धि। बाजुरामा जीप दुर्घटना हुँदा 2 मृत्यु, 7 घाइते र युक्रेनमा पानी जहाजमाथि आक्रमण हुँदा 4 भारतीय नागरिक सहित 10 मृत्यु। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।